यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ, म निर्मला भट्ट। शुरूमा प्रमुख समाचार। आगामी वर्षको बजेट यथार्थ फरक र कार्यान्वयन सुनिश्चितता सहित ल्याइने, उपप्रधान एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेलको भनाई। 44 किलोमिटर लामो नरैनापुर नेपालगंज हुलाकी सड़क निर्माण सम्पन्न। वसन्त ऋतुको सगरमाथा आरोहण शुरू, 44 आरोही समूहका 421 जनालाई आरोहण अनुमति। करिब 6.5 करोड़ रूपियाँको लागतमा बागलुङको बडीगाडमा मोटरेबल पुल निर्माण र अमेरिकाको मध्यस्थतामा भारत र पाकिस्तान युद्ध विरामका लागि सहमत भएको राष्ट्रपति डोनाल्ड ट्रम्पको घोषणा।
प्ले स्टोर वा एप स्टोरबाट सजिलै नेपाल टेलिकमको एप डाउनलोड गर्न सकिन्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। प्रधानमन्त्री केपी शर्मा ओलीले वैज्ञानिक वन व्यवस्थापनका नाममा सालघारीको फडानी हुने क्रमलाई कड़ाईका साथ रोकिने बताउनु भएको छ। वन तथा वातावरण मन्त्रालयद्वारा आज आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले नेपालको सालघारी प्रकृतिको अनुपम उदाहरण भएको र पानी पार्नका लागि यस्ता अग्ला रूखहरूको महत्व हुने भएकाले उमेर नपुगेसम्म साललाई व्यावसायिक उपयोगमा लान नहुने बताउनुभयो। प्रधानमन्त्री ओलीले वन सबलीकरण गर्ने र बुट्यानलाई पनि सघन वनमा रूपान्तरण गर्नुपर्नेमा जोड़ दिनुभयो। सभामुख देवराज घिमिरेले देशको वर्तमान अवस्थाबारे राजनीति कर्मीले सही ढंगबाट विश्लेषण गर्ने उपयुक्त बेला भएको बताउनु भएको छ। पूर्व सांसद मंच नेपालद्वारा आज काठमाण्डुमा आयोजित कार्यक्रममा उहाँले वर्तमान शासन प्रणाली विरूद्ध कुप्रचारले प्रश्रय पाएकाले सकारात्मक ढंगबाट सोच्ने र विश्लेषण गर्ने प्रवृत्तिको विकासमा जोड़ दिनुभयो। सकारात्मक विश्लेषणबाट देशको अवस्था पत्ता लगाउने र कसरी अघि बढ़ने भन्ने बारे निर्णय गरी कार्यान्वयन गर्ने विभिन्न व्यक्ति क्षेत्र र अंगलाई सहयोग पुर्याउन राजनीतिकर्मीलाई आह्वान समेत गर्नुभयो। दार्चुलाको उत्तरी सीमानास्थित टिंकरका स्थानीय 6 महिनापछि गाउँ फर्किएका छन्। गत मंगिरमा चिसो छल्न गाउँ छोडेर खलंगा झरेका 70 परिवार पुनः गाउँ फर्किएका हुन्। 6 दिनको यात्रापछि अहिले सबै स्थानीय गाउँ पुगेपछि गाउँमा चहल पहल बढ़ेको छ। टिंकर पुग्न नेपालकै भूमि भएर जान सकिने गोरेटो बाटो नहुँदा स्थानीय भारतको बाटो हुँदै कठिन यात्रा गरी गाउँ पुगेका छन्। त्यहाँका बासिन्दा वर्षको आधा समय खलंगामा र बाँकी समय टिंकरमा बस्ने गर्छन्। 3,300 मिटर उचाइमा अवस्थित टिंकर गाउँमा 6 फिट भन्दा बढ़ी हिउँ पर्ने हुँदा चिसो छल्न उनीहरू परिवार पशु चौपाया खाद्यान्न सहित खलंगातिर सर्छन्। बाँकेको राप्ती नदी पारी अवस्थित नरैनापुर गाउँपालिका हुलाकी सड़क सञ्चालनमा आएपछि सुगम बन्दै गएको छ। करिब 23 वर्ष अघिदेखि सड़क निर्माण शुरू भए पनि पटक पटकको अवरोध र अनिश्चितताका बीच नरैनापुर गाउँपालिकालाई सदरमुकाम नेपालगंजसँग जोड्ने 44 किलोमिटर सड़क निर्माण सम्पन्न भएपछि आवागमनमा सहज भएको हो। हुलाकी सड़क निर्माण भएपछि अहिले नेपालगंजबाट नरैनापुरको सीमावर्ती क्षेत्र सुइया बगौड़ासम्म दैनिक रूपमा 4 वटासम्म सार्वजनिक यात्रुवाहक बस सञ्चालन हुने गरेका छन्। हुलाकी सड़क निर्माणपछि नरैनापुरवासीको स्वास्थ्य र शिक्षामा सहज पहुँच पुगेको छ। नरैनापुर गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले हुलाकी सड़क निर्माण भएसँगै नरैनापुरवासीको जीवनयापनमा आमूल परिवर्तन आएको बताउनुभयो। हुलाकी सड़क निर्माण नहुँदा भारतको बाटो हुँदै नेपालगंज पुग्नुपर्ने बाध्यता थियो। बागलुङको बडीगाड गाउँपालिका 7 भीमगिठे र 9 मालारानी जोड़ने गरी मोटरेबल पुल निर्माण भएको छ। पुल सञ्चालनमा आएपछि राष्ट्रिय गौरवको आयोजना मध्यपहाड़ी लोकमार्गदेखि मालारानी सहित राजकूट प्युठान र गुल्मी आउजाउ गर्न सहज भएको छ। 7,66,00,000 रूपियाँको लागतमा पुल निर्माण भएको सड़क डिभिजन कार्यालयले जनाएको छ। बडीगाड खोलामा पुल बनेपछि गाउँमा उत्पादन बजारीकरण गर्न सहज भएको स्थानीय प्रेम बहादुर केसीले बताउनुभयो। यस वर्षको वसन्त ऋतुको सगरमाथा आरोहण शुरू भएको छ। सगरमाथाको चुचुरोसम्म बाटो बनेसँगै औपचारिक रूपमा आरोहण शुरू भएको पर्यटन विभागले जनाएको छ। विभागका निर्देशक लीलाधर अवस्थीले सगरमाथाको चुचुरोमा डोरी टाँग्ने काम सम्पन्न भएसँगै यस वर्षको सगरमाथा आरोहण औपचारिक रूपमा शुरू भएको बताउनुभयो। पर्यटन विभागको पर्वतारोहण शाखाको तथ्याङ्क अनुसार हालसम्म 44 आरोही समूहका 421 जनाले सगरमाथा आरोहण अनुमति लिएका छन्। सगरमाथा आरोहणबाट मात्रै 65 करोड़ रोयल्टी सरकारी खातामा जम्मा भएको विभागले जनाएको छ। 2569 बुद्ध जयन्ती तथा लुम्बिनी दिवस भोलिदेखि 3 दिनसम्म लुम्बिनीमा विशेष उत्सवका रूपमा मनाइने भएको छ। लुम्बिनी विकास कोषले आज लुम्बिनीमा पत्रकार सम्मेलन गरेर बुद्धको जन्म, बोधि ज्ञान प्राप्ति र महापरिनिर्वाणको त्रियोग परेको दिन अर्थात वैशाख पूर्णिमाका दिन विशेष समारोह हुने प्रचार प्रसार समितिका संयोजक ढुण्डीराज भट्टराईले जानकारी दिनुभयो। वैशाख 28 गते साँझ मायादेवी मन्दिर परिसरमा अहोरात्र महापरित्राण पाठ हुनेछ भने वैशाख 29 गते वैशाख बिहान 6 बजेदेखि भिक्षु भिक्षुणी लामा गुरूहरू तथा उपासक उपासिकाहरूको सहभागितामा प्रार्थना सभा, बिहान 7:30 बजे शोभायात्रा हुने पत्रकार सम्मेलनमा जानकारी दिइयो। यस्तै वैशाख 30 गते बोधिसत्व सिद्धार्थको शोभायात्रा हुनेछ। लुम्बिनीबाट कपिल वस्तुसम्म मायादेवी मार्ग हुँदै बुद्धकालीन अवस्थाको झल्को दिने गरी शोभायात्रा कार्यक्रम रहने लुम्बिनी विकास कोषले जनाएको छ। पाल्पाको रैनादेवी छहरा गाउँपालिकाले ग्रामीण भेगका सड़कलाई उच्च प्राथमिकता दिँदै कालोपत्रे गर्ने कामलाई तीव्रता दिएपछि धूलोबाट आजित स्थानीयलाई सहज हुँदै गएको छ। ती बाटोमा वर्षाको समयमा यातायात सञ्चालन हुन नसक्दा स्थानीयले शास्ति बेहोर्नु परेको थियो। पाल्पाबाट संवाददाता विष्णु खनालको रिपोर्ट।
यति बेला रैनादेवी छहरा गाउँपालिकाका भित्री सड़कहरू समेत कालोपत्रे हुँदै गएका छन्। वर्षामा हिलाम्मे र हिउँदमा धुलाम्मे हुने यहाँका ग्रामीण सड़क कालोपत्रे हुँदा स्थानीयले विकासको अनुभूति गर्न पाएका छन्। स्थानीय खगेश्वर शर्मा र जनक बहादुर थापा,
धेरै चाहिँ कच्ची बाटो थियो, हिँड्नलाई पनि धेरै समस्या थियो। अहिले यो गाउँघरमा यस्तो पक्की बाटो दिँदाखेरि हामीलाई धेरै खुसी लागेको छ।
त्यो बढी धुलो उड्ने त्यो हुँदाखेरि यो दोकानका अगाडि मात्रै भए पनि यता गर्दाखेरि
दुबन्दै, अरुणाची र गुल्मीसँग सीमा जोडिएको यस पालिकाले सड़क कालोपत्रे तथा स्तर उन्नतिलाई ध्यान दिएको छ। बहुवर्षीय योजना नै बनाएर पालिकाले सड़कका योजनालाई अगाडि बढ़ाएको हो। पालिकाले गौरवको आयोजना अन्तर्गत छहरा धजाबान्ने तानसिंगल सातमुरे गुल्मीसम्मको सड़क पिच गरिरहेको छ, जसमध्ये छहरा धजाबान्ने सड़क कालोपत्रे पूरा भइसकेको छ। गाउँपालिका भित्रका सड़क निर्माणमा गुणस्तरीयतामा ध्यान दिएको रैनादेवी छहरा गाउँपालिकाका प्राविधिक प्रमुख किशोर खनालले बताउनुभयो।
छहरा धजाबान्ने हुँदै तानसिंगल सातमुरे जाने बाटोको हामीले 1.5 किलोमिटर पिच गरेका छौँ। यसको कुल लागत 4 करोड 2 लाख छ। हामीले गुणस्तरीयतामा विशेष ध्यान दिएर कार्य गरेका छौँ।
पालिकाले गएको वर्ष सुन्दरढुङ्गा सत्यवती हुँदै रूपन्देहीको सालदण्डीसम्म सड़क पक्की बनाइसकेको छ। पालिकाले गौरवको योजना बनाएर सड़कमा गरेको लगानीले नागरिकलाई सहजता प्रदान गरेको छ। पालिकाले 9 वटा सड़क योजनामा 50 लाखदेखि 4 करोड़सम्म रकम विनियोजन गरी कामलाई अगाडि बढ़ाएको छ। गाउँपालिका भित्रका सड़क योजनाका बारेमा बताउँदै गाउँपालिका अध्यक्ष रूपमागत भट्टराई,
ओडा कार्यालयदेखि ध्वजा बान्नेसम्म 1.5 किलोमिटर बाटो 4 करोड 2 लाख रुपियाँ दाममा काम सम्पन्न भएको छ। रैनादेवी छहरा गाउँपालिकामा यो सड़कका हाम्रा योजनाहरू 9 वटा हामी टेन्डर प्रक्रियामा अगाडि बढाएर यो गाउँपालिकाले सत्यवधिमा त्यसपछि चुगुरी ढुङ्गा नेपालीसम्म 3.5 किलोमिटर बाटो पनि पिच गरिसक्यौं।
स्थानीय सरकार मार्फत जनताले गाउँठाउँमा विकासको अनुभूति गर्दा व्यवस्थित सड़कले स्थानीयलाई आवजावतमा सहज मात्र भएको छैन, यात्रामा जोखिम कम हुँदा समयको समेत बचत भएको छ। विष्णु खनाल, रेडियो नेपाल, पाल्पा।
उपराष्ट्रपति रामसहाय प्रसाद यादवले जलवायु परिवर्तन वर्तमानको सबैभन्दा गम्भीर संकट भएको बताउनु भएको छ। नेपाल प्रेस युनियन केन्द्रीय समितिद्वारा ललितपुरमा आज आयोजित लोमानथाङ अन्तर्राष्ट्रिय मीडिया समिटको उद्घाटन गर्दै उहाँले जलवायु परिवर्तनका कारण उत्पन्न संकट नियन्त्रण तथा समाजमा चेतना फैलाउन संचारले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्नेमा जोड़ दिनुभयो। संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले आतंकवाद, अराजकता र निरंकुशता लोकतन्त्र र प्रेस स्वतन्त्रताका शत्रु रहेको बताउनुभयो। मन्त्री गुरूङले विधिको शासन स्थापना र निष्पक्ष पत्रकारितामा जोड़ दिँदै मीडिया काउन्सिल विधेयकमा स्वनियमनको दायरामा अनलाइन मीडियालाई ल्याउने गरी प्रबन्ध भइरहेको जानकारी दिनुभयो। कार्यक्रममा परराष्ट्र मन्त्री डाक्टर आरजू राणा देउवाले प्रेस स्वतन्त्रता र लोकतन्त्रको सुदृढीकरणबाट समाजमा सकारात्मक प्रभाव पर्ने तथा मुलुक उन्नतिको मार्गमा अग्रसर हुन सक्ने बताउनुभयो। उपप्रधान एवं शहरी विकास मन्त्री प्रकाश मान सिंहले नेवारी कला साहित्य भाषा र संस्कृतिको संरक्षण पुस्तान्तरण आवश्यक रहेको बताउनु भएको छ। नेपाल भाषा एकाडेमीद्वारा आज काठमाडौँमा आयोजित कार्यक्रममा उहाँले मुलुकका सांस्कृतिक धरोहरको संरक्षणमा एकाडेमीले गरिरहेको योगदान अनुकरणीय रहेको बताउनुभयो। नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तल्लो तहका जनताको जीवनस्तर उकास्ने लक्ष्यका साथ आफ्नो दल जनताका माझ गइरहेको बताउनु भएको छ। पार्टीको पाँचथर जिल्ला समन्वय समितिद्वारा फिदिम बजारमा आज आयोजित जनसभामा उहाँले हालै सम्पन्न जनतासँग माओवादी तराई मधेस जागरण अभियान पार्टीको मात्र नभई जनताको समस्या बुझ्ने माध्यम भएको उल्लेख गर्नुभयो। पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुक वातावरणीय र भू राजनीतिको उच्च जोखिममा रहेको बताउनु भएको छ। मदन भण्डारी फाउण्डेशनले आज काठमाडौँमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै पूर्व राष्ट्रपति भण्डारीले मुलुकको प्राकृतिक तथा भू राजनीतिक संवेदनशीलतालाई ध्यानमा राख्दै राज्यका सबै अंगले योजनाबद्ध र न्यायपूर्ण कदम चाल्नु आवश्यक रहेको बताउनुभयो। वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीले वनलाई आय आर्जनसँग जोड्नुपर्ने बताउनु भएको छ। रेड कार्यान्वयन केन्द्रद्वारा आज काठमाडौँमा आयोजित कार्यक्रममा मन्त्री शाहीले वन सम्बन्धी नीति संरचना र मार्गदर्शनको स्पष्टताबाट वन क्षेत्रको उपयोगमा सरोकार भएका निकायहरूसँग सहकार्य गर्न सहज हुने बताउनुभयो। खानेपानी मन्त्री प्रदीप यादवले देशभरिका खानेपानी आयोजनालाई उच्च प्राथमिकतामा राखेर आगामी आर्थिक वर्षको बजेट विनियोजन गरिने बताउनु भएको छ। आज वीरगंज महानगरपालिका 16 नागवा खानेपानी ओभरहेड ट्याङ्कीको शिलान्यास कार्यक्रममा मन्त्री यादवले नेपाली जनतालाई शुद्ध र सुरक्षित खानेपानी वितरणका लागि पर्याप्त बजेट विनियोजन गरिने बताउनुभयो। यस आयोजनाबाट वडा नम्बर 15 र 16 करिब 3,500 घरधुरी लाभान्वित हुने खानेपानी संस्थानका महाप्रबन्धक अर्जुन बाबु ढकालले जानकारी दिनुभयो। पूर्व मन्त्री रेखा शर्माले समग्र सेवा प्रवाहलाई महत्व दिएर काम गर्न कर्मचारी संगठनहरूलाई आग्रह गर्नुभएको छ। नेपाल राष्ट्रिय कर्मचारी संगठन संस्थान राष्ट्रिय समितिको तेस्रो केन्द्रीय अधिवेशनको आज काठमाडौँमा उद्घाटन गर्नुहुँदै पूर्व मन्त्री शर्माले संगठनलाई व्यापक र विस्तार गर्दै जनताले रूचाउने गरी पृथक ढंगले काम गर्नुपर्नेमा जोड़ दिनुभयो। अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत र पाकिस्तान युद्ध विरामका लागि सहमत भएको बताउनु भएको छ। सामाजिक सञ्जालको प्लेटफर्म ट्रूथ सोशलमा एक सन्देश जारी गर्नुहुँदै अमेरिकी राष्ट्रपतिले अमेरिकाको मध्यस्थतामा रातभर चलेको वार्तापछि भारत र पाकिस्तानले पूर्ण तथा तत्काल युद्ध विरामका लागि सहमति जनाएको घोषणा गर्नुभयो। उहाँले बुद्धिमत्ताको प्रयोग गरेकामा दुवै देशलाई बधाई पनि दिनुभयो। युद्ध विराम अघि पाकिस्तान र भारतले एक आपसमा रहेका सैनिक अखडालाई लक्षित गरी विभिन्न मिसाइल प्रक्षेपण गरेको थियो। पाकिस्तानका अधिकारीहरूले गइराती भारतीय आक्रमणमा परि कश्मीरमा कम्तीमा 13 मृत्यु भएको दावी गरेको छ। भारतले गत बुधबार आतंककारी शिविरमा आक्रमण गरेको दावी गर्दै कश्मीरमा गरेको आक्रमणमा 60 भन्दा बढ़ी मानिसको मृत्यु भएको थियो। फ्रान्सका राष्ट्रपति इमान्युएल म्याक्रोन, जर्मनीका चान्सलर फ्रेडरिक मर्ज, पोल्याण्डका प्रधानमन्त्री डोनाल्ड टस्क तथा बेलायतका प्रधानमन्त्री कीर स्टारमरले आज युक्रेनको राजधानी कीवको संयुक्त ऐतिहासिक भ्रमण गर्नुभएको छ। यो भ्रमण युक्रेनमा रूसी आक्रमणको तेस्रो वर्षमा आयोजित भएको हो, जसले युरोपेली एकता, मानवीय मूल्य र युक्रेनप्रतिको दृढ़ समर्थनलाई स्पष्ट रूपमा उजागर गर्ने विश्वास गरिएको छ। नेताहरूले युक्रेनका राष्ट्रपति व्लादिमिर जेलेन्स्कीसँग उच्चस्तरीय छलफल गर्दै रूससँग तुरन्त र विनाशर्त 30 दिने युद्ध विरामको आह्वान गर्नुभएको छ। अब आर्थिक समाचार भुवन आचार्यबाट।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
उप प्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी बजेटमा राखिने योजना तथा कार्यक्रममा व्यापक हेरफेर गरिने बताउनु भएको छ। नेपाल आर्थिक पत्रकार समाज सेजनले शनिबार काठमाडौँमा आयोजना गरेको पूर्व बजेट छलफल कार्यक्रममा अर्थमन्त्री पौडेलले स्रोतको चुनौतीपूर्ण अवस्थालाई हेरेर योजनाको प्राथमिकीकरण गरिने बताउनुभयो। बजेट प्रणालीमा समस्या रहेकोले समाधानका लागि हस्तक्षेपकारी नीति अवलम्बन गरिने पनि अर्थमन्त्री पौडेलले बताउनुभयो। अर्थतन्त्रका परिसूचकहरू सुधार हुँदै गए पनि विगतमा स्रोत व्यवस्थापनको खाडल देखिएकोले त्यसलाई पूर्ण केही समय लाग्ने उहाँले उल्लेख गर्नुभयो। कार्यक्रममा पूर्व मुख्य सचिव डाक्टर वैकुण्ठ अर्यालले बजेट तर्जुमा विनियोजन कार्यान्वयन अनुगमन मूल्यांकन जस्ता बजेट चक्रमै समस्या रहेकोले त्यसलाई सुधार गर्नुपर्ने आवश्यकता उल्याउनुभयो। कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य डाक्टर प्रकाश कुमार श्रेष्ठले मन्त्रालयको पूर्व तयारी कमजोर रहेका कारण बजेट कार्यान्वयनमा समस्या देखिएको उल्लेख गर्दै बजेटमा योजना तथा कार्यक्रम राख्दा 80% प्राविधिक र 20% राजनीतिक रूपमा आउनुपर्ने बताउनुभयो। सत्तारूढ़ नेपाल कम्युनिष्ट पार्टी एमाले आगामी आर्थिक वर्ष 2082-83 लागि कृषि क्षेत्रमा कुल बजेटको 10% बजेट विनियोजन गर्नुपर्ने माग गरेको छ। पार्टीको कृषि तथा पशुपक्षी विभागको ललितपुर च्यासल स्थित एमाले केन्द्रीय कार्यालयमा बसेको बैठकले कृषि उत्पादनमा आत्मनिर्भर बनाउन 10% बजेट विनियोजन गर्नुपर्ने माग गरिएको विभागका प्रमुख केदार न्यूपानेले बताउनुभयो। बैठकले कृषि उपजको समर्थन मूल्य तय गर्दा बाली लगाउनका लागि त्यस वर्ष भएको नगद खर्च, पारिवारिक श्रमको लगानी, जमिनको भाडा, कुल पुँजी र त्यसको ब्याज र एकतिहाई नाफा जोडेर गर्नुपर्ने माग गरेको छ। कृषि उत्पादनको प्रयोजनका लागि उपभोग हुने विद्युत महसुललाई कृषि महसुलमा समावेश गरी विद्युत महसुलमा 75% छुट गरी सहुलियत दिनुपर्ने, कृषि बजारमा स्थानीय उत्पादनहरू बिक्री वितरणलाई प्राथमिकता दिनुपर्ने, किसान कार्डका आधारमा निशुल्क स्वास्थ्य उपचारको व्यवस्था गर्नुपर्ने निर्णय पनि बैठकले गरेको छ। कास्की जिल्लाको माछापुछे गाउँपालिका तथा पोखरा महानगरपालिका स्थित सेती नदीमा निर्मित 25 मेगावाट क्षमताको सेती खोला जलविद्युत आयोजना निर्माण सम्पन्न भएको छ। भिजन लुम्बिनी ऊर्जा कम्पनीद्वारा प्रवर्धित आयोजना निर्माण सम्पन्न भई औपचारिक उद्घाटन समेत भएको र त्यहाँ उत्पादित विद्युत नेपाल विद्युत प्राधिकरणको प्रणालीमा जडान भइसकेको छ। झण्डै 6 अर्ब लगानी रहेको आयोजनाबाट उत्पादित बिजुलीबाट वार्षिक 87 करोड़ आमदानी हुने आयोजनाले जनाएको छ। दोलखासँग जोडिएको चीनको फलाक नाका सुचारू गरेर परम्परागत व्यापारिक सम्बन्धलाई निरन्तरता दिन चीनले चाहेको छ। खासामा बजार बस्नु अघि चल्तीमा रहेको फलाक नाका सुचारू गरेर परम्परागत व्यापारिक सम्बन्धलाई चीनले निरन्तरता दिन चाहेको दोलखाका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले बताउनुभयो।
अब खेल समाचार। नेपाल क्रिकेट संख्यानले आगामी जूनमा स्कटल्याण्डमा आयोजना हुने आईसीसी क्रिकेट विश्वकप लीग 2 सिरिजका लागि नेपाली टोलीको घोषणा गरेको छ। मुख्य प्रशिक्षक स्टुवर्ड लले शनिबार दोस्रो चरणको कोर क्याम्पमा रहेका 25 खेलाड़ीबाट अन्तिम 15 सदस्यीय टोलीको घोषणा गर्नुभएको हो। रोहित पौडेलको कप्तानीमा रहेको नेपाली टोलीको उपकप्तानमा दिपेन्द्र सिंह ऐरी हुनुहुन्छ। टोलीमा किरण ठगुन्ना, लोकेश बम र रूपेश सिंहलाई वैकल्पिक खेलाड़ीको रूपमा समेटिएको छ। नेपालले विश्वकप लीग 2 अगाडि बेलायतमा प्रशिक्षण र केही अभ्यास खेल पनि खेल्नेछ। सन् 2031 शुरू हुने फिफा महिला विश्वकपमा सहभागी राष्ट्रहरूको संख्या 32 बढ़ाएर 48 पुर्याइने भएको छ। विश्व फुटबल नियामक संस्था फिफाले शुक्रबार सार्वजनिक गरेको वक्तव्य मार्फत सो निर्णय सर्वसम्मतिले पारित गरिएको जनाएको छ। फिफाका अनुसार विश्वव्यापी रूपमा महिलाको फुटबलमा आएको उल्लेखनीय प्रगतिको कदर स्वरूप यो निर्णय लिइएको हो। यसले थप राष्ट्र र खेलाड़ीहरूलाई उच्च स्तरीय प्रतिस्पर्धामा सहभागी हुने अवसर प्रदान गर्नुका साथै विश्वभर महिला फुटबलमा लगानी तीव्र बनाउन मदत गर्ने विश्वास गरिएको छ। 48 टोली सहभागिताको नयाँ ढाँचामा अब 12 समूह रहनेछ, जसले कुल खेल संख्या 64 बढ़ाएर 104 पुर्याउनेछ र प्रतियोगिता 1 हप्ता थप लम्बिनेछ। महिला विश्वकपको शुरूआत सन् 1991 12 टोली सहित भएको थियो। सन् 2023 अस्ट्रेलिया र न्यूजील्याण्डद्वारा सह आयोजित प्रतियोगितामा पहिलो पटक 32 टोली सहभागी भएका थिए। सन् 2027 आगामी विश्वकप ब्राजिलमा आयोजना हुनेछ। यसैबीच पुरूष विश्वकप पनि सन् 2026 48 टोली सहित आयोजना हुँदैछ, जुन संयुक्त राज्य अमेरिका, क्यानेडा र मेक्सिकोले संयुक्त रूपमा आयोजना गर्नेछन्। अब मौसम। आगामी 24 घण्टामा लुम्बिनी र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाड़ी भागका थोरै स्थानहरूमा तथा बाँकी भागका 1-2 स्थानमा मेघगर्जन चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै मध्य प्रदेश लगायत लुम्बिनी प्रदेशको तराईका थोरै स्थानहरूमा हावाहुरीको समेत सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार रहेको छ। धनकुटाको अधिकतम तापक्रम 30.5 डिग्री सेल्सियस, न्यूनतम 18 डिग्री सेल्सियस। काठमाडौँको अधिकतम 31.6 डिग्री सेल्सियस, न्यूनतम 17.5 डिग्री सेल्सियस। पोखराको अधिकतम 33.6 डिग्री सेल्सियस, न्यूनतम 20.7 डिग्री सेल्सियस, वर्षा फाटफुट। वीरेन्द्रनगरको अधिकतम 36 डिग्री सेल्सियस, न्यूनतम 20.4 डिग्री सेल्सियस। दिपालको अधिकतम 36 डिग्री सेल्सियस, न्यूनतम 20.4 डिग्री सेल्सियस, वर्षा फाटफुट। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। आगामी वर्षको बजेट यथार्थपरक र कार्यान्वयन सुनिश्चितता सहित ल्याइने उपप्रधान एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेलको भनाई। 44 किलोमिटर लामो नरेनापुर नेपालगंज हुलाकी सड़क निर्माण सम्पन्न। वसन्त ऋतुको सगरमाथा आरोहण शुरू। 44 आरोही समूहका 421 जनालाई आरोहण अनुमति। करिब 6.5 करोड़ रूपियाँको लागतमा बागलुङको बडीगाडमा मोटोरेबल पुल निर्माण। र अमेरिकाको मध्यस्थतामा भारत र पाकिस्तान युद्ध विरामका लागि सहमत भएको राष्ट्रपति डोनाल्ड ट्रम्पको घोषणा। यसका साथै साँझ 7 बजेको समाचार सकियो। हवस् त, नमस्कार।